भेरी गुड मर्निङ, नमस्कार, हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई सुदूरपश्चिम मध्यपश्चिम र अनलाइनमा हामीलाई यतिखेर दिनेश एफएम 93.8 मेगा हाउस र हाम्रो दिनेश एफएम .com.np यतिखेर संसारैभरि हामीलाई सुन्दै हुनुहुन्छ र प्रदेशसम्म साथको आवाज हो यो दिनेश एफएम 93.8 93.8 मेगा हाउस यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम तातो बहस र तातो बहस अब हामी चुनाव केन्द्रित बहस आजबाट काउन्टडाउन सुरु गरेका छौँ हामीले आजबाट विशेष गरी करिब करिब हामीसँग 30 दिन रहनेछन् र 30 दिनमा हामी 30 ठाउँमा गएर ती विषयमा हामी प्रवेश गर्छौँ चुनावी एजेन्डा उहाँहरूका प्रतिबद्धता पत्र घोषणा पत्र के छन् वास्तवमा जनतालाई झुटा आश्वासन मात्रै हो या उहाँहरूले गरेका प्रतिबद्धताहरू पुरा गर्ने आधारहरू के छन् त यो विषयमा हामी कुराकानी गर्छौँ निरन्तर अब चुनावी बहसलाई केन्द्रित गर्ने कुरामा हेर्ने भने कैलालीका एसपी जनकराज पाण्डेको सरुवा भएको छ र नयाँ एसपी आजबाट चाहिँ आउँदै हुनुहुन्छ ट्राफिक महाशाखाका एसपीलाई चाहिँ जिल्ला प्रहरी कार्यालय कैलालीमा खटाइएको छ अब फेरि यो चुनावको मुखमा किन यस्तो भयो र विपक्षले कसरी लिएको छ यो सरुवालाई यो विषयमा हामी एकैछिनमा कुराकानी गर्छौँ प्रधानमन्त्री पत्नी आरजु राणाको क्षेत्रमा एसपीको सरुवा भएसँगै राष्ट्रिय राजनीति नै अलिकति तरङ्गित बनेको छ स्थानीय तहका नेताहरू सशङ्कित बनेका छन् किन यस्तो चुनावको मुखमै आचार संहिता विपरीत काम गरियो त भन्ने विषयमा हामी एकैछिनमा कुराकानी गर्छौँ यतिखेर हामी अछाम जाँदैछौँ र अछामको अवस्था के छ अछाममा चाहिँ चुनावको माहौल कस्तो छ त क्षेत्र नम्बर 2 अछाममा प्रतिनिधि सभा उम्मेद्वार नेपाली काङ्ग्रेसको तर्फबाट पुष्पबहादुर शाह यतिखेर हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ उहाँलाई म वेलकम गर्छु पुष्पजी यहाँलाई स्वागत छ कार्यक्रम तातो बहसमा
धन्यवाद हजुर धन्यवाद
एट फर्स्ट त यहाँलाई धेरै धेरै शुभकामना छ यहाँले टिकट प्राप्त गरेर यतिखेर चुनावी मैदानमा हुनुहुन्छ के छ भन्नुहोस् त नेपाली काङ्ग्रेसको यतिखेर अछाम क्षेत्र नम्बर 2 माहौल कस्तो छ भन्नुहोस् अब
चुनावी माहौल एकदम चाहिँ तातेको छ अहिले अछाम क्षेत्र नम्बर 2 सबै राजनीतिक दलहरू चाहिँ नि घर दैलोदेखि लिएर कोण सभादेखि लिएर आमसभामा व्यस्त हुनुहुन्छ त्यही सिलसिलामा नेपाली काङ्ग्रेस अछाम क्षेत्र नम्बर 2 चुनावी सभामा पनि छु म अहिले र प्रचार प्रसार अभियान तीव्र रूपमा अगाडि बढेको छ
जस्तो यो हेर्दा तपाईँले यसपटक चाहिँ के एजेन्डा लिएर चुनावमा होमिनु भएको छ किनभने वाम गठबन्धनको तर्फबाट सशक्त उम्मेद्वार यज्ञ बोगटी पनि हुनुहुन्छ होइन तपाईँ पनि सशक्त मानिनु भएको छ पुष्प शाहजी यो परिस्थिति हेर्दा अछाममा तपाईँको क्षेत्र नम्बर 2 चुनावी एजेन्डा के छ
अहिलेको चुनावी एजेन्डा भनेको जुन वाम एकत्र छ जुन वाम तालमेल छ त्यसका साथसाथै हामीले पनि सर्वप्रथम त लोकतान्त्रिक गठबन्धन छ हाम्रो पनि अब अहिले जनताका बिचमा जाँदा हामीले चाहिँ जनताका आवश्यकताका कुराहरू दैनिक चाहिँ आवश्यक कुराहरू के छन् त्यसलाई चाहिँ परिपूर्ति गर्ने र विकास निर्माणदेखि लिएर सम्पूर्ण कुराहरूलाई हामीले चाहिँ नेपाली काङ्ग्रेसको तर्फबाट अनि त्यसरी अगाडि सारेका छौँ र विकास निर्माणका कुराहरूलाई पनि हामीले सँगसँगै जोडेका छौँ र अहिलेको अवस्था भनेको नेपाली काङ्ग्रेसको विशेष एजेन्डा के हो भने वाम एकता भएपछि हामीले पनि यो चाहिँ लोकतान्त्रिक एकता हुन जरुरी छ र यसले दीर्घकालीन रूपमा राजनीतिक असर नपुर्याओस् भनेर हामी त्यसरी चाहिँ जनताका माझमा छौँ
भने चुनावको मुखमा जसरी अहिले धेरै जनताहरूलाई चाहिँ आश्वासन दिन्छन् उम्मेद्वारहरूले होइन आश्वासनका रूपमा आश्वासन हो या वास्तवमै विकासका लागि तपाईँ काम गर्नका निम्ति यो चुनावमा होमिनु भएको छ उम्मेदवारी बनिरहँदा यहाँले अछाम क्षेत्र नम्बर 2 कस्तो बनाउने यहाँले सपना योजना अगाडि सारिरहनु भएको छ चुनावी प्रतिबद्धता पत्रहरू के छन् यहाँको
त्यहाँको अब हामीले चाहिँ अब यो विशेष गरेर मैले जनताको माझमा जाँदै गर्दा के भनेको छु भने कि अहिलेको खालि हामीले चुनावी नारा मात्रै गर्ने होइन चुनावमा आउने जनताका बिचमा गएर सक्ने नसक्ने प्रतिबद्धताभन्दा पनि अछामी जनताका न्यूनतम आधारभूत आवश्यकताहरूलाई परिपूर्ति गर्नका लागि विशेष गरेर हामीले कृषिका कुराहरू उठाएका छौँ त्यसपछि हामीले सडकका कुराहरू उठाएका छौँ खाने पानीका कुराहरू उठाएका छौँ न्यूनतम आधारभूत आवश्यकताहरू हुन सक्दैन र त्यसलाई पनि हामीले चाहिने फेरि पनि चुनावी नारा बनाउने टिकट तान्नको लागि छान्नको लागि भोटको राजनीति हामीले जनतालाई अब चाहिने कसरी समृद्धिशाली बनाउन सकिन्छ रोजगारीका कुराहरू आयमूलक कुराहरू यी विषयवस्तुलाई ध्यान केन्द्रित गरेर नेपाली काङ्ग्रेस अगाडि बढ्छ र साथसाथै हामीले अब अगाडि बढ्नका लागि अब जनतालाई विगतको चुनावका कुराहरूलाई हामीले चाहिँ नै निरन्तरता दिने होइन त्यस्तो आश्वासनमा मात्र हामीले विश्वास गर्ने होइन वास्तविकतामा जानुपर्छ भनेर हामीले यी कुराहरूलाई सबै ठाउँ
जस्तै पुष्पजी यहाँले भनिरहँदा अछाममा अहिलेसम्म विकास हुन सकेन होइन अछामका धेरै जनताहरू कैलाली कञ्चनपुरमा बस्नुहुन्छ यहाँलाई थाहा छ यहाँका जनताहरू जो चाहिँ बसाइ सरेर आउनु भएको छ उहाँहरूलाई अहिले पनि होइन चिन्ता छ चासो छ उहाँहरूलाई कि पहाडमा विकास भइदियोस् पहाडमा चाहिँ बाटोघाटो पुगोस् बिजुली बत्ती पुगोस् टेलिफोनका टावरहरू बन्न सकेका छैन हामीले सम्पर्क गर्दा पनि घन्टौँ सम्पर्क गर्न चाहिँ वेट गर्नुपर्छ यो परिस्थितिमा विकास हुन सकेन अहिलेसम्म जितेर गए नेताहरू तर फर्केर आएनन् विकास हुन सकेन अछामी जनताको आरोप छ तपाईँहरूलाई किन यस्तो
एकदमै त्यो छ। त्यसैले त अब हामीले के भन्ने गरिरहेको छौँ भने म अहिले मङ्गलसेन नगरपालिका अन्तर्गतकै चाहिँ वार्ड नम्बर 13 छु अहिले म, अनि यहाँ छु। यहाँ यो बस्ती गाविस पर्छ पुरानो मङ्गलसेन नगरपालिकासँग जोडिने, तर यहाँ बिजुली बत्तीदेखि लिएर एकदम चाहिँ दुर्गममा पर्छ। तर भन्दा के हुन्छ भने मङ्गलसेन नगरपालिका अन्तर्गतको वार्ड नम्बर 13 भन्ने, तर मलाई यहाँ आइपुग्दा पनि हिँडेर आउँदा पनि चाहिँ 7 लाग्छ भने, अनि यस्तो कुना कन्दरामा पनि हामीले अहिले कसरी विकास निर्माण गर्न सक्छौँ, तर यहाँ अब धेरै जनताका आवश्यकताका कुराहरू छन्, यिनलाई चाहिँ अब हामीले जोडेर अगाडि लैजानुपर्छ। एउटा भूबनोटको भूगोलको हिसाबले पनि अब अहिले जस्तो बसाइ सराईका कुराहरू छन्, मान्छेले सुविधा सम्पन्न हुनको लागि अलि सजिलो ठाउँमा र अलि चाहिँ त्यसरी जाने गर्दै गरेको अवस्था। तर अहिले के छ भने पछिल्लो चरणमा हामीले भन्दै गर्दा पनि यहाँ आश्वस्त पार्नका लागि पनि सडकको पूर्वाधारले केही मान्छेहरूलाई अलि केही जनताहरूलाई केही टोल छिमेकका मान्छे बस्तीका मान्छेहरूलाई अलि सुविधा पुर्याएको छ, त्यसले गर्दा यसलाई निरन्तरता हामी दिन्छौँ।
होइन पुष्पजी, यो यहाँले भनिरहँदा निरन्तरता दिन्छु भन्नुभयो, तर जनतामा एउटा निराशा के छ भने विकल्प छैन हामीसँग, होइन? तपाईँहरू आउनु भएको छ, ठुला दलहरू तपाईँ नै हुनुहुन्छ, विकल्पको रूपमा साना दलहरू आउनुहुन्छ, तपाईँहरूलाई रोज्न त खोज्नुहुन्छ, तर पनि मान्छेहरूले के सोच्छन् भने जितेर गए पनि काम गर्नुहुन्न कि खाले भाषण मात्रै गर्छन् नेताहरू भन्छन् नि त, किन भन्छन् होला त?
त्यो ठिक कुरा हो। त्यो अब चाहिँ व्यवहारमा हामीले जबसम्म राजनीतिक दलले उम्मेदवारहरूले यसलाई व्यवहारमा उतार्न सक्दैनन् त्यो आरोप हामीलाई लागि नै रहन्छ, तर त्यसका लागि दृढ सङ्कल्पित भएर जनताका बिचमा गएर प्रतिबद्धता जनाएर म यो सबै काम गर्न सकिँदैन, त्यो हामीलाई पनि थाहा छ। एकैचोटि सबै कुराहरू गर्न सकिँदैन, कर्मश के गर्न सकिन्छ त्यो कुरामा हामीले जनतालाई विश्वास दिलाउन।
जस्तो पुष्प बहादुर शाहजी, तपाईँलाई अछामी जनता क्षेत्र नम्बर 2 का जनताले किन मतदान गरे, के आधारमा तपाईँलाई विश्वास गर्ने भन्नुहोस् त, के छ तपाईँको त्यो पृष्ठभूमि, कसरी हामी विश्वास गर्ने भन्दै हुनुहुन्छ उहाँहरूले?
होइन, अब मलाई वास्तवमा भन्ने हो भने मैले चाहिँ नै अछामी जनताको पक्षमा निरन्तर रूपमा काम गर्दै आएको छु। मैले विगतका दिनमा द्वन्द्वकालीन अवस्थादेखि अहिलेसम्म यहाँसम्मको राजनीतिमा आइपुग्दा मैले सेवादेखि लिएर सम्पूर्ण कुराहरूको उनीहरूलाई डेलिभरी गर्नेमा यहाँका अछामी जनताहरू मदेखि विश्वस्त छन्, किनभने मैले अहिलेसम्म गर्न सक्ने कुराहरूमा जनताहरूको सेवा सुविधादेखि यो दल त्यो दल यो पार्टी ऊ पार्टी भनेर मैले कुनै किसिमको पूर्वाग्रह नगरिकन उनीहरूलाई परेको समस्याका विषयमा मैले हरेक ठाउँमा बोल्ने आफूले भ्याएसम्म गर्ने कुराहरूमा चाहिँ यहाँका जनताहरूले करिब मलाई चाहिँ विश्वास गर्नुभएको छ। त्यसैले मैले भोलि जितेर जाँदा पुष्प शाहले केही गर्न सक्छ भन्ने कुराहरूमा पनि जनता आशावादी भएको हुनाले अनि अलि चाहिँ
भने आशा मात्रै तपाईँहरूले देखाउनुहुन्छ। त्यहाँको बेरोजगारी समस्या हेर्नुहोस् त, आज भारतका विभिन्न बेङ्गलोर मुम्बई दिल्ली यी क्षेत्रमा चाहिँ युवाहरू छन्, अहिले पनि बजारमा हेर्ने हो, धनगढीको बस पार्कमा पुग्ने हो भने अछामी जनताहरू काम गरेर फर्किँदै हुनुहुन्छ, चुनाव लागेको छ उहाँहरूलाई पनि भन्नुहुन्छ, एउटा सफल इमान्दार काम गर्न सक्ने व्यक्तिले हामी चुन्छौँ, तर त्यो विकल्प अहिलेसम्म राजनीतिक दलहरूले दिन सकेनन्। त्यो तपाईँ अछामी जनताको लागि काम गरेर देखाउन सक्नुहुन्छ पुष्पजी, आज बताउनुहोस्।
एकदमै सकिन्छ, तर के भने हाम्रो विगतको परम्परा नै भयो बम्बई जाने, दिल्ली जाने, मद्रास जाने, यो किसिमको चाहिँ रोजगारीको लागि जानुपर्ने, अब कुनै किसिमको हामीले त्यस्तो किसिमको यहाँ उद्योग धन्दा साना कुटीर उद्योगहरू पनि गर्न नसकेको अवस्था छ। अहिले पछिल्लो राजनीति अवस्था अस्थिरताले गर्दा पनि सुविधा सम्पन्न सहर बजारहरूमा त हामीले चाहिँ यो काम गर्न सकेका छैनौँ भने अब यो चाहिँ दुर्गम पहाडी क्षेत्रमा झट्ट एकैचोटि यो काम गर्न असजिलो छ, तर यसको थालनी अब हामीले गर्नुपर्छ। युवा बेरोजगारमा छन् सबै किसिमका समस्याले हामीले कसरी गर्न, सानो तरिकाबाट सानो एउटा उद्योग धन्दाबाट सानो कामबाट हामीले सुरुवात गर्नुपर्छ भन्ने मलाई लाग्दछ।
अब क्षेत्र नम्बर 1 होइन नेकपा एमालेका उपाध्यक्ष भीम रावल हुनुहुन्छ, भीम रावल सँगै त्यहाँ चाहिँ वाम गठबन्धनको वर्चस्व रहेको छ, स्थानीय तहको निर्वाचनले पनि त्यो देखाउँछ। यो परिस्थितिमा नेपाली काङ्ग्रेसको उम्मेदवार तपाईँ र भरत सुवारलाई धेरै गाह्रो छ भन्छ नि, तपाईँहरूलाई त त्यहाँ हम्मे हम्मे पर्छ भन्छन्, के हो यो यथार्थ भन्नुहोस् त, के छ सिनेरियो?
अब यसमा के छ भने क्षेत्र नम्बर 1 अब वाम गठबन्धनले यो पछिल्लो स्थानीय तहको निर्वाचनमा अलि अगाडि देखाए तापनि अब त्यही कुरा त्यही चाहिँ हुन्छ भन्ने हुँदैन, अहिलेको र स्थानीय तहको निर्वाचनमा फरक भएको हुनाले त्यहाँ पनि हामी 1 प्रतिस्पर्धा गर्छौँ, र अब 2 हकमा वाम गठबन्धन र हाम्रो नेपाली काङ्ग्रेसको भोट यतै ठाउँ तुलना गर्दा त्यति साह्रो फरक चाहिँ छैन। तर कुरा के हो भने अब यही त्यही चाहिँ स्थानीय तहको चुनावलाई जोडेर उहाँहरूले वाम गठबन्धनका साथीहरूले हाम्रो जित सुनिश्चित छ भन्नुभएको छ, तर त्यसो होइन, जनतालाई अहिलेको अवस्थामा आइपुग्दा स्थानीय तह र यो चाहिँ प्रदेश र प्रतिनिधि सभाको चुनावमा फरक मत आउँछ र हामी जित्छौँ भन्ने मलाई लाग्दछ।
तर एनालाइसिस त गर्नुहुन्छ होला नि, माओवादीको भोट त्यहाँ जाँदा जस्तै हाम्रो यज्ञ भोगटी हुनुहुन्छ, उहाँलाई त्यो भोट गयो भने त पुष्पजी अलिक पछाडि परिन्छु जस्तो लाग्दैन? तपाईँको कम्पिटिसन भइरहँदा के छ तपाईँको जित्ने आधार? जसरी तपाईँ भन्दै हुनुहुन्छ सम्भावना के बोकेर जानुभएको छ तपाईँले, म यो यो आधारमा चाहिँ जित्छु, तपाईँको जित्ने आधार दिनुहोस् न हामीलाई। अब
जित्ने आधार भनेको हामीले खास गरेर के हो भने अहिलेको खास नेपाली काङ्ग्रेस अगाडि बढेको हामी हिजोका दिनमा जनताका माझमा छु। विशेष गरेर म नेपाली काङ्ग्रेसको तर्फबाट उम्मेदवार हुँदै गर्दा मैले विगतका दिनमा अछामी जनताको पक्षमा थुप्रै कामहरू गरेको छु। विकास निर्माणका कुरादेखि लिएर सम्पूर्ण कुराहरूमा मैले चाहिँ नि काम गरिरहँदा मलाई चाहिँ नि विश्वास छ अछामी जनताहरूले मलाई चाहिँ नि भोट दिनुहुनेछ र उहाँहरूको पक्षमा म निरन्तर रूपमा लागिरहेको हुनाले अहिले पनि तपाईँको चाहिँ त्यही कुरामा जनताहरूले ल अब यसरी अगाडि बढ्नुपर्छ र भन्ने कुराहरू गरेको र अनि अर्को कुरा हामी चाहिँ नै चाहे त्यो अनेक कुराहरू हुन् हिजोको द्वन्द्वकालीन अवस्थादेखि अहिलेसम्म आइपुग्दा हामीले मैले चाहिँ जनताको पक्षमा नै वकालत गरेको उनीहरूलाई चाहिँ भइपरि आएका कुराहरूमा सारा सबै समस्याहरूमा मैले कुनै पनि पूर्वाग्रह बिना अहिलेसम्म काम गर्दै आएको।
पुष्पजी यो यो परिस्थिति हेर्दा अछाममा जसरी अहिले वाम गठबन्धनको किल्ला मानिएको छ, यो किल्लालाई भत्काउन सक्नुहुन्छ त्यसो भए तपाईँ?
एकदमै एकदमै सकिन्छ, एकदमै सकिन्छ। जनताले माया गर्नुहुन्छ मलाई, जनताले चाहिँ नि तपाईँ चाहिँ अब काम गर्नुहोस् भन्ने किसिमको मलाई चाहिँ नि भरोसा दिलाउनु हुनेछ जनताले भन्ने मलाई लाग्दछ।
थ्याङ्क यू सो मच, समय दिनुभयो, यहाँलाई पुनः पनि धेरै धेरै शुभकामना छ, अग्रिम शुभकामना यहाँहरूलाई दिँदै समय दिनुभयो, आभार व्यक्त गर्छु पुष्पजी यहाँलाई।
हवस् हवस्, हजुरलाई पनि धेरै धेरै धन्यवाद, सबै तपाईँको दिनेश एफएमलाई एकदम धन्यवाद,
थ्याङ्क यू सो मच। यतिखेर हामीसँग हुनुहुन्थ्यो अछाम क्षेत्र नम्बर 2 चाहिँ नेपाली काङ्ग्रेसको तर्फबाट प्रतिनिधि सभा उम्मेद्वार पुष्पबहादुर शाह हुनुहुन्थ्यो। उहाँसँग हामीले उहाँका चुनावी एजेन्डा के छन्, अछाममा माहौल कस्तो छ भन्ने विषयमा हामीले कुराकानी गऱ्यौँ। यतिखेर म छोटो कमर्सियल ब्रेकमा जान्छु, ब्रेकपछि हामी नेकपा एमाले वाम गठबन्धनको तर्फबाट यज्ञ भोगटीसँग हामी सिधै प्रत्यक्ष कुराकानी गर्छौँ। यतिखेर म छोटो कमर्सियल ब्रेकमा जान्छु।
स्टुडेन्ट भिसामा जापान जान चाहने विद्यार्थीहरूका लागि सुवर्ण अवसर राइनो इन्टरनेसनल एजुकेसनल कन्सल्टेन्सी शाखा थनगढीबाट जापानिज भाषा कोर्स गराएर स्टुडेन्ट भिसामा जापान पठाइन्छ। इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ। सम्पर्क राइनो इन्टरनेसनल एजुकेसनल कन्सल्टेन्सी शाखा कार्यालय रातोपुल थनगढी, सम्पर्क फोन 091-527-478 र मोबाइल नम्बर 98-58-421-635 र 98-48-420-243।
ए राम भाइ, तिमी कस्तो खालको मान्छे हो यार, फोन गरिराछु अघिदेखि फोनै उठाउँदैनौ त?
ओहो मापाउ दाजु मापाउ, यो मोबाइल बिग्रिएर न फोन गएको थाहा हुन्छ न फोन आएको थाहा हुन्छ।
स्टार मोबाइल ग्यालरीमा तिम्रो त्यो बिग्रेको मोबाइल लगिहाल, झन्झटै साथ।
तपाईँले पनि यस्तै झन्झट बेहोरिरहनु भएको छ भने सम्झनुहोस् मोबाइल एसेसरिज एन्ड हार्डवेयरको थोक तथा खुद्रा विक्रेता स्टार मोबाइल ग्यालरीलाई एलसीडी, टच फोल्डर, हेडफोन, चार्जर, ब्याट्री, एसएमडी, टच मसिन, टुलकिट आदि पाउँछ। एकचोटि सेवाको मौका अवश्य दिनुहोला। स्टार मोबाइल ग्यालरी, ट्राफिक चोक विशाल नगर गल्ली सरोज मेडिकल नजिकै, प्रोप्राइटर मोहम्मद नौसार, 98-11-67-13-35, 98-40-45-44-04।
होइन सात समुद्र पारी गाकाहरूले उत्तिखेरको उत्तिखेरै पैसा पठाउन मिल्ने, तिमी त्यही नजिकको भारतमा गएर पनि पैसा पठाउन कति गाह्रो भएको, उतै घर जम गर्न लाग्यो कि क्या हो? भारतबाट पैसा पठाउन मिल्ने सनराइज बैंकको सूर्योदय रेमिटको विज्ञापन रहेछ क्या?
त्यसले अलि ठुलो वार्ता म पनि सुन्छु।
भारतको आईडीबीआई बैंकबाट नेपालमा सनराइज बैंकको सूर्योदय रेमिटमा पैसा पठायो भने तुरुन्तै पैसा पाइन्छ।
बुझे हैन, पठाए भन बुढा, कति गर्जो पर्या छ पैसाको?
त्यसो भए तैले पनि फोन राखे भन त ए बुढी।
ल ल नाम सम्झौ नि, नेपालमा सनराइज बैंकको सूर्योदय रेमिट अनि भारतमा
आईडीबीआई बैंक
रेमिट सूर्योदय।
हे दशैं तिहारको सेलिब्रेशन, वर्लपुलमा सबैको अट्र्याक्सन, उपहारै उपहारले घर हाउसफुल, सबैलाई मिल्ने छ ह्याप्पी यो उत्सवमा सबैलाई मिल्छ ह्याप्पीनेस हाउसफुल जब आउँछ घरमा वर्लपुल, किनकि हरेक सामानमा छ उपहार फुल। वर्लपुलका सामानहरूमा 10% वारेन्टी पाइन्छ अनि हरेक सामानमा पक्का उपहार ग्यारेन्टी पाइन्छ। शर्तहरू लागू हुनेछन्।
ISO 9001 2008 सर्टिफाइड कंपनी से उत्पादित प्रिटेक्टर अब नया मॉडल और आकर्षक डिजाइन में
सस्ता मजा और आउट टेक्टर की तुलना में तेल कम खाना
पहाड़ में फिर मजा से चलना के संगे जोतना खोदना थ्रेसिंग कहना ओ भरुआ बोकना काम सही दिल से करे सकना
प्रिटेक्टर में कूलिंग सिस्टम जेकर कारण खिया नहीं लगना और टाटुल फेन नहीं हुई ना
थ्रेसर और रोटावेटर चला एक लग 540 से लेके 1000 RPM तक के एक के ट्रैक्टर में रहा
और एक संगे माइलेज के बाद आयसर ब्रांड के बस ट्रक और टिपर फिनो उपलब्ध बा
विश्वलक्ष्मी एंड हीरा ट्रेड कंसर्न प्राली गोराडाड़ी बैरक के आगे धनगढ़ी फोन नंबर 0991-4157-4158 ओ मोबाइल नंबर 98584-22811
गोराडाड़ी में रहल विश्वलक्ष्मी एंड हीरा ट्रेडिंग कंसर्न प्राली धनगढ़ी चौराहा राष्ट्रीय वाणिज्य बैंक के ठीक आगे सरल सक्कु जहान जानकारी कराई
आदरणीय श्रोता पुनः यहाँहरु सम्पूर्णलाई स्वागत छ। प्रदेश नम्बर 7 को आवाज हो यो दुनिस एफएम 93.8 मेगाहर्जमा कार्यक्रम तातो बास हुँदै हुनुहुन्छ र तातो बासमा हामी एकैछिनपछि पहिले कैलालीमा चाहिँ जुन प्रहरी प्रमुखको सरुवा भएको छ यसपछिको अवस्थाको विषयमा हामी कुराकानी गर्छौँ। निर्वाचन आचार संहिता विपरीत यस्तो काम किन भयो यो विषयमा हामी एकैछिनमा कुराकानी गर्छौँ। तर यतिखेर हामी अछाम क्षेत्र नम्बर 2 योभन्दा पूर्व हामीले नेपाली काङ्ग्रेसका उम्मेद्वार पुष्पबहादुर शाहसँग कुराकानी गर्यौँ भने यतिखेर वाम गठबन्धनको तर्फबाट नेकपा एमालेका नेता एके बोगटी एके बहादुर बोगटी यतिखेर हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। उहाँलाई म वेलकम गर्छु। एकेजी यहाँलाई स्वागत छ कार्यक्रम तातो बसमा।
धन्यवाद पत्रकार बन्धु।
एट फर्स्ट यहाँलाई धेरै धेरै शुभकामना दिन चाहन्छु। पार्टीले यहाँलाई क्षेत्र नम्बर 2 उम्मेद्वार बनाएको छ, यहाँलाई अग्रिम शुभकामना दिन चाहन्छु जितका लागि।
धन्यवाद।
अब यज्ञजी उहाँले भन्नुभयो हामी काङ्ग्रेस यसपटक अछाम क्षेत्र नम्बर 2 जहाँ चाहिँ एमाले वाम गठबन्धनको किल्ला मानिएको छ यो किल्ला भत्काउन जनता तयार छन्, नेपाली काङ्ग्रेसको जित सुनिश्चित छ भन्नुभयो पुष्पबहादुर शाहजीले। यो अवस्था हेर्दा तपाईँले आफ्नो पक्षमा कसरी माहौल तयार पार्दै हुनुहुन्छ यज्ञजी?
अब भन्नेहरूले जे पनि भन्न सक्छन्, वास्तविक ग्राउन्ड रियालिटी त्यस्तो होइन। हामी यो अछाम निर्वाचन क्षेत्र नम्बर 2 जनताको घर बस्तीमा हामी हिँडिरहेका छौँ र सबै जनताको आशा र भरोसाको केन्द्रबिन्दु यो वाम गठबन्धनको नेतृत्वलाई जिताउनु पर्छ र यसले नै हाम्रो 2 क्षेत्रको विकासमा अगाडि बढाउँछ भन्ने खालको जनताको त्यो भावना हामीले पाएका छौँ। आज पनि विकट बस्तीमा हामी घुमेर 2-4 यता हामी त्यो जनतासँगै घर दैलोमा लागेका छौँ र धेरैभन्दा धेरै जनताले अब यो वाम गठबन्धनलाई जिताउनु पर्छ र 2 क्षेत्रमा अब युवा र यो 2 क्षेत्रको सम्पूर्ण भावना बुझेको वाम गठबन्धनको उम्मेदवार छन् भनेर जनताले त्यो भनेको आभास हामीले पाएका छौँ र यो 2 निर्वाचन क्षेत्रमा मात्रै होइन अछामका 6 क्षेत्रमा हामी चाहिँ यो वाम गठबन्धनको नेतृत्व वाम गठबन्धनले विजय प्राप्त गर्छ भन्ने कुरा हामी ढुक्क छौँ।
जस्तै बोगटीजी यहाँले यो कुरा गरिरहँदा अछाम क्षेत्र नम्बर 2 जनता धेरै जनताहरू कैलाली कञ्चनपुरतिर पनि बसोबास गर्नुहुन्छ, यहाँलाई थाहा छ, बसाइसराई गरेर बस्नु भएको छ। तर उहाँहरूको भनाइ के छ भने अछाममा अहिलेसम्म विकास हुन सकेन, बाटोघाटो पुग्न सकेन, बिजुली बत्ती छैन, खानेपानीको सहज आपूर्ति छैन, यो परिस्थिति हेर्दा राम्रो अस्पताल छैन, त्यहाँका जनताले चाहिँ धेरै दुःख पाउनु परेको छ, धेरै गोराटो भनौँ न यो गोरेटो बाटोहरू छ, ओकालो ओह्रालो धेरै हिँड्नुपर्छ, अहिलेसम्म बाटोघाटो पुर्याउन सकेन, विकास र समृद्धि हुन सकेन, अहिलेसम्म गर्न सक्नु भएन। अब चुनावको मुखमा धेरै तपाईँहरूले आश्वासन बाँड्दै हिँड्नु भएको छ, यो आश्वासन आश्वासनमै मात्र हो कि गर्ने केही आधार पनि छ यहाँहरूसँग?
हामीसँग आधार छ। हामीले जब नेकपा एमालेको अल्पमतको सरकार 2052 हामीले निर्माण गऱ्यौँ, हामीले पहिला पनि भनेका थियौँ कि जनताको विकासका निम्ति गाउँको विकास आवश्यक छ, आवश्यक छ, तब मात्र जनताको विकास हुन्छ भन्ने हाम्रो जुन मूल घोषणापत्र थियो त्यही घोषणापत्रका आधारबाट हामीले जब अल्पमतको सरकार बनायौँ अनि गाउँको विकासका निम्ति गाउँको बजेटको व्यवस्थापन गऱ्यौँ, सामाजिक सुरक्षाका निम्ति हामीले त्यो व्यवस्थापन गऱ्यौँ पहिला, अनि अहिले पनि हामी त्यस्ता थुप्रै योजनाहरू यो अछामलाई मात्र होइन यो मुलुकको जुन गरिबीपन छ त्यसलाई अन्त गर्नका निम्ति हामीले त्यो योजनाका साथ हामी अगाडि बढाएका छौँ र अछाम दुई नम्बर निर्वाचन क्षेत्रको कुरा खासै गर्ने हो भने बाटोघाटो हामीले व्यवस्थित गर्न सकेका छैन। तथापि योभन्दा अगाडि पनि हामीले जब 54 सालमा स्थानीय निकाय नेकपा एमालेको पक्षमा जिल्ला विकास समिति हुँदाखेरि हामीले अछामका मङ्गलसेनदेखि जङ्गलघाटसम्मको सडक विस्तारलाई त्यो योजना बनाएर हामीले अगाडि बढायौँ। त्यस पछाडि कमल बजारदेखि यता बलाताको बेनीघाटसम्मको योजनालाई हामीले बढायौँ र त्यस पछाडि मङ्गलसेनदेखि लोडेघाटसम्मको योजनालाई हामीले बढायौँ र त्यसका साथसाथै हामीले मङ्गलसेनदेखि बेलखेतसम्मको योजनालाई पनि बढायौँ। अहिले फेरि हामी चाहिँ यता पूर्व यो विनायकदेखि कालेकाडासम्म अनि यस्ता जुन हाम्रा बस्तीहरू छन् अहिले पनि केही अब धेरै ठाउँमा हामीले सडक सञ्जाललाई जोडेका छौँ तर त्यसलाई व्यवस्थित गर्न सकेका छैनौँ। त्यसलाई चाहिँ बर्खासम्म निस्वार्थ रूपमा सञ्चालन गर्ने विषयवस्तुमा हामी अगाडि बढिरहेका छौँ र त्यो बर्खाको बाटोमा पनि हामी जनताले सहज ढङ्गले गाडीबाट सामान आवाजावत गर्न सक्ने र जनताले सहज ढङ्गले यात्रा गर्न सक्ने बाटोको व्यवस्थापन गर्न वाम गठबन्धनले त्यो क्षमता राख्दछ र त्यो गर्न सक्दछ भन्ने कुरा म तपाईँहरूको यो लोकप्रिय यसम मार्फत असामी जनताको बिचमा त्यो जानकारी गराउन चाहन्छु। र स्वास्थ्य र शिक्षाका सन्दर्भमा अहिले पनि हामीले चाहिँ स्वास्थ्य क्षेत्रको सन्दर्भमा जुन विगतका दिनदेखि आजसम्म पनि हामीले जिल्ला हस्पिटलदेखि लिएर कमल बजारको हस्पिटललाई जुन डाक्टरको प्रावधान र त्यहाँ दरबन्दी छ र त्यहाँको चाहिँ प्राविधिक इक्विपमेन्टहरू हामीले निर्माण गर्न सकेका छैनौँ। त्यसलाई पनि हामी वाम गठबन्धनले जितेको अवस्थामा जुन दरबन्दी अनुसार त्यहाँ डाक्टरको व्यवस्थापन भएको छ तर पनि त्यसलाई त्यहाँ बस्ने वातावरण त्यहाँ सेवा गर्ने वातावरण हामीले बनाउन सक्छौँ र हामी त्यसतर्फ अगाडि बढिरहेका छौँ। शिक्षाका सन्दर्भमा अहिले पनि धेरै बस्तीहरूमा धेरै विकट बस्तीहरू छन् त्यहाँका विद्यालयहरूलाई चाहिँ हामीले स्रोत सम्पन्न बनाउन सकिरहेका छैनौँ स्रोत साधन सम्पन्न बनाउन सकिरहेका छैनौँ त्यसलाई पनि गर्नुपर्दछ भन्ने कुरामा हाम्रो वाम गठबन्धनको यो
मान्यता जनताले विश्वास गर्ने आधारहरू त धेरै छन् होइन तपाईँहरूले भनि पनि रहनु भएको हुन्छ त्यसमा कयौँ प्रतिशत उहाँहरूले विश्वास गर्नुहुन्छ कयौँ प्रतिशत उहाँहरूले चाहिँ भनौँ न यो गफै हुन् नेताहरूका भाषणै हुन् भन्नेमा रहन्छन् यो त यहाँलाई पनि थाहा छ। अब एकै बोगडीजी यहाँले यो कुरा गरिरहँदा यहाँले के प्रतिबद्धता पत्र अर्थात् पार्टीको घोषणा पत्र हिजो मात्रै जारी भएको छ प्रति वर्ष चाहिँ तपाईँहरूले भनौँ न प्रति व्यक्ति आय चाहिँ $5,000 पुर्याउने भन्नुभएको छ केन्द्रकै निर्देशनको आधारमा घोषणा पत्र हो कि स्थानीय तहको बिस्यूमा बेस रहेर त्यहाँको जनताको आवश्यकताको आधारमा तपाईँहरूले त्यहाँ पनि प्रतिबद्धता अलगै किसिमले तयार पार्नु भएको छ एकैजी?
हामीले चाहिँ केन्द्रको घोषणा पत्रलाई मूल घोषणा पत्रको रूपमा राखेका छौँ र त्योभन्दा बाँकी स्थानीय तहका जुन समस्याहरू छन् जनताका समस्याहरू छन् कृषि क्षेत्रका समस्याहरू छन् शिक्षा क्षेत्रका समस्याहरू छन् बाटोघाटोका समस्याहरू छन् त्यस पछाडि ऊर्जा क्षेत्रका समस्याहरू छन् हाम्रो दुई नम्बर क्षेत्रमा अहिले पनि हामीले चाहिँ विद्युतीकरणलाई व्यापक रूपमा अगाडि बढाउन सकेका छैनौँ। केही दुई तिनवटा गाविस मात्रै अहिले साना जलविद्युत आयोजनाहरू गरेर मङ्गलसेन सदरमुकाममा मात्रै विद्युतीकरण छ मङ्गलसेन सदरमुकामका पनि वरिपरिका चाहिँ वडाहरूमा पनि विद्युतीकरण हुन सकिरहेका छैन त्यो कुरालाई पनि हामीले चाहिँ स्थानीय तहका जुन समस्याहरू छन् त्यसलाई उजागर गरेका छौँ र हामीले त्यो आफ्नो प्रतिबद्धता पत्र बनाएका छौँ र त्यस आधारमा शिक्षा स्वास्थ्य र कृषि अनि सिँचाइ खानेपानी सरसफाइका विषयवस्तुहरू त्यस पछाडि पर्यावरणीय वातावरणका विषयवस्तुहरू अनि त्यसका साथसाथै हामीले बाटोघाटो का विषयवस्तु स्थानीय जे समस्याहरू छन् र यहाँका स्थानीय जनतालाई रोजगार मूलक ढङ्गबाट कसरी अछामी जनताले इन्डियामा अछामी युवाहरूले इन्डियामा जाने या विदेशका खाडी मुलुकहरूमा जाने तिनलाई चाहिँ अछाममै कसरी स्थापित गर्न सकिन्छ कसरी घरमै बसेर उनले आफ्ना केटाकेटीलाई राम्रोसँग शिक्षा दिन सक्ने र पढाउन सक्ने व्यवस्थापन
तपाईँले यति बोलिरहँदा बोगटीजी होइन तपाईँले यति धेरै कुराहरू गर्नु भएको छ तर जनताले विश्वास गर्नु होला र भने अब त्यो आधार दिनुहोस् न विश्वास गर्ने आधार दिनुहोस् न तपाईँले जितेपछि म यो गर्छु मास्टर प्लान दिन्न हामीलाई योजना दिन्न
म यहाँहरूलाई भनौँ कि हामीले नेकपा एमाले जहिले पनि आफूले जे घोषणा पत्रमा भन्छ जे आफ्नो प्रतिबद्धता पत्रमा भन्छ त्यो चाहिँ पुरा गरेको हिजोको विगतको इतिहास छ चाहे त्यो 54 सालको भन्नुहोस् चाहे हाम्रो सर्वे अध्यक्ष कमरेड केपी ओलीको नेतृत्वमा बनेको सरकारको पालाका प्लानिङहरू भन्नुहोस् तिनलाई यद्यपि हामीले कार्यान्वयन गर्न सकेका विविध कारणले हामीले त्यो कार्यान्वयन गर्न पाएनौँ अनि अब 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 अहिले पनि हाम्रो चाहिँ वाम गठबन्धनको सरकार बन्यो भनेर भनेको छौँ जुन हामीले जनताको बिचमा जो प्रतिबद्धता शिक्षा स्वास्थ्य रोजगारका सन्दर्भमा देखाएका छौँ अनि प्रति व्यक्ति जनताको आय स्तर र गरिबी न्यूनीकरण गर्ने र गरिबी उन्मूलन गर्ने जुन महान उद्देश्य र त्यो दिशा हामीले चाहिँ घोषणा पत्रमा गरेका छौँ। जनताले विश्वास लिएका छन् कि
यति धेरै कुरा गर्दैछौँ हामी, अछाममा छौँ बढी प्रथा अहिलेसम्म हट्न सकेका छैन, त्यो योजना परेन तपाईँको, महिला हिंसा त्यति नै धेरै छ,
त्यो 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 पनि छ, त्यो त्यो चाहिँ के भन्दाखेरिमा महिला हिंसा र छाउपडी कुप्रथाहरू जस्ता विषयवस्तुलाई हामीले चाहिँ अन्त गर्ने, त्यो चाहिँ जनतालाई सुशिक्षित गर्ने, अहिले पनि हाम्रा आमसभाहरूमा हामीले त्यसलाई उजागर गरेका छौँ। र त्यसपछि जातीय विभेद गर्ने खालको जुन छुवाछुत गर्ने, जातीय विभेद गर्ने जुन समाजको अहिले पनि केही ठाउँमा परिपाटी रहिरहेको छ, यसलाई पनि अन्त गर्नुपर्दछ भन्ने विषयवस्तुलाई हामीले त्यसलाई दह्रो ढङ्गले हाम्रो घोषणा पत्र हाम्रो प्रतिबद्धता पत्रमा चाहिँ के भन्दाखेरिमा उल्लेख गरेका छौँ। यस्ता विषयवस्तुहरू जनताले पनि अहिले विश्वास गरेका छन्।
एउटा बुदामा भन्ने हो भने बोगडीजी, यहाँको मुख्य जिते भने म यो गर्छु चाहिँ भने सपना चाहिँ के छ तपाईँको मुख्य एजेन्डा?
मेरो मुख्य एजेन्डा मैले अघि जति पनि भने ती मेरा चाहिँ के भन्दाखेरिमा मूलभूत एजेन्डा नै हुन्। अनि मैले यहाँहरूलाई भनौँ कि अब युवाहरूलाई स्वरोजगार, असामी युवाहरूलाई चाहिँ के भन्दाखेरिमा असममै स्वरोजगार बनाउने खालको व्यवस्थापनका लागि मैले असमको चाहिँ के भन्दाखेरिमा के बाट प्रतिनिधित्व गरेर गएको खण्डमा केन्द्रीय संसदमा र सङ्घमा चाहिँ मेरो आवाजहरू मैले बुलन्द गर्नेछु। अछामी जनताको गरिबीपन अन्तका निम्ति विभिन्न योजनाहरू ल्याउनेछु अनि यस्तै खालका अन्य बाटाघाटा र
यसका लागि विश्वास कसरी गर्ने? विश्वास आधार चाहिँ दिनुहोस् न, आधार मैले विश्वास गरेँ होला तर जनताले विश्वास गरे आधार दिनुहोस् न। तपाईँले बोलेको कुरा भोलि गर्नु होला भनेर म कसरी विश्वास गरौँ, विश्वास दिलाउँ तपाईँलाई?
जनताले म यहाँहरूलाई भनौँ त्यो आधारहरू के छ त भन्दाखेरिमा नेकपा एमालेको 2054 सालको स्थानीय तहको निर्वाचनमा जुन हामीले हिजो घोषणा पत्रमा सामाजिक सुरक्षा भत्ता दिन्छौँ भनेर चुनावमा भनेका थियौँ, तर चाहिँ के भन्दाखेरिमा अरू प्रतिपक्षहरूले यो त 60 वर्षकालाई मारिदिन्छ भन्ने खालका जुन प्रचारबाजी गरेको थियो, त्यसको हामीले अल्पमत सरकार निर्माण गर्ने साथमा हामीले सामाजिक सुरक्षाको भत्ताको व्यवस्थापन गऱ्यौँ र त्यसका साथसाथै हामीले चाहिँ यो गाउँको विकासका निम्ति गाउँको बजेट सोधै गाउँमा दिनुपर्छ भनेर हामीले त्यतिखेर भनेका थियौँ, त्यो हामीले पुरा गऱ्यौँ। र त्यसका साथसाथै अहिले पनि हामीले जुन युवाहरूलाई स्वरोजगार बनाउने र मुलुकभित्रै राख्नुपर्छ र यो असम जिल्लाभित्र राख्नुपर्छ भन्ने जुन हाम्रो प्रतिबद्धता छ त्यो विषयवस्तुलाई चाहिँ के भन्दाखेरिमा दह्रो ढङ्गले हामी कार्यान्वयन गर्छौँ र यो कार्यान्वयन गर्नका निम्ति म आधारहरू पनि पेस गर्छु। हाम्रा तमाम युवाहरू आज शैक्षिक बेरोजगार छन्, तिनलाई औद्योगिकरण यो मुलुकलाई गरेर पुँजीको विकास गरेर चाहे प्रत्येक प्रदेशमा चाहिँ औद्योगिक क्षेत्र निर्धारण गरेर त्यसलाई औद्योगिक क्षेत्र बनाउने, हाम्रै असम जिल्लामा पनि विभिन्न लघु उद्योगहरू सञ्चालन गर्ने आधारहरू छन्, हाम्रा जडीबुटीहरू छन् र हाम्रा पर्यटकीय क्षेत्रहरू छन्, त्यसको विकास र पूर्वाधार तयार गरेर त्यतातिर युवाहरूलाई चाहिँ रोजगारीमा लगाउने, त्यसका साथसाथै विकासका जुन बाटाहरू छन् त्यतातिर पनि हामीले चाहिँ युवाहरूलाई इन्भल्भ गराउने।
तर अहिलेसम्म अछाममा चाहिँ नेकपा एमालेको दबदबा र यसपटक चाहिँ अछामी जनताहरू अलिकति विकल्प खोजेर काङ्ग्रेसलाई मतदान गर्ने मनसाय बनाइरहनु भएको छ, उहाँहरूले यसपटक अलिकति विकल्प खोजौँ कि भन्दै हुनुहुन्छ?
त्यो त चाहिँ अछाममा एमालेको दबदबा भन्दा कुनै बेला चाहिँ काङ्ग्रेसको पनि दबदबा थियो। काङ्ग्रेसको चाहिँ 2048 सालदेखि 2064 भन्दा अगाडि काङ्ग्रेसको दबदबा,
शाहजीले भन्दै हुनुहुन्थ्यो बोगटी भन्दा म अगाडि छु, स्थानीय तहको निर्वाचनको परिणामले कुनै अर्थ राख्दैन नवराजी, अब चाहिँ हामी धेरै अगाडि छौँ बोगटी भन्दा, बोगटीलाई त हामी किल्लालाई हामी ध्वस्त पार्छौँ भन्दै हुनुहुन्थ्यो शाहजीले। तपाईँको जित्ने आधार के छ भन्नुहोस् त? अब
मेरो जित्ने आधार स्थानीय तहको मात्र होइन, 2070 सालको संविधान सभाको निर्वाचनमा पनि नेपाली काङ्ग्रेसलाई चाहिँ के भन्दाखेरि हामीले पराजित गरिसकेका छौँ 2 नम्बर निर्वाचन क्षेत्रमा, र अहिले फेरि हाम्रो यो 2074 चाहिँ स्थानीय तहको निर्वाचनलाई हेर्दाखेरिमा पनि काङ्ग्रेस र माओवादीको गठबन्धन स्थानीय तहमा 2 नम्बर निर्वाचन क्षेत्रमा एमालेका विरुद्धमा थियो, तथापि हामीले चाहिँ आफ्नो मतलाई चाहिँ सुरक्षित गऱ्यौँ र हाम्रो चाहिँ केही मतले हामी पछाडि 2 नम्बर क्षेत्रमा भए पनि अहिले माओवादीका जति केन्द्रका मतहरू छन् त्यो हामीसँग आएका छन् र ती मतहरूलाई हेर्ने हो भनेपछिमा नेकपा एमालेको र माओवादीको यो गठबन्धन अहिले नेपाली काङ्ग्रेसभन्दा 6000 मतले हामी अगाडि छौँ, 6000 मतले अगाडि छौँ। त्यसका साथसाथै काङ्ग्रेसका पनि सोझा साझा र काङ्ग्रेसले अब यो मुलुकबाट चाहिँ काङ्ग्रेसबाट शासन सत्ता र यो 2 नम्बर क्षेत्रको विकास हुँदैन, हिजोदेखि 2015 सालदेखि 2064 सालसम्म काङ्ग्रेसले शासन गर्यो तर मुलुकको परिवर्तन गर्न सकेन, दुई नम्बर क्षेत्रको परिवर्तन गर्न सकेन भन्ने जनताको भावना छ। काङ्ग्रेसमा हिजो मत हालेका सोझा साझा जनताले पनि आज यो वाम गठबन्धन र नेकपा एमाले गर्न सक्छ भनेर
जनताको लागि काम गर्नुहोस्। बोगटीजी यहाँहरूलाई धेरै धेरै शुभकामना छ, समय दिनुभयो, जनताका लागि खरो रूपमा उत्रेर काम गर्नुहोस्, जनताको ग्रामीण क्षेत्रमा गएर तपाईँहरू काम गर्नुहोस्, हाम्रो शुभकामना छ। थ्याङ्क यू सो मच, समय दिनुभयो,
धन्यवाद। तपाईँको यो दिनेश एफएमबाट मलाई यो जन आफ्नो प्रतिबद्धता जनताको बिचमा राख्ने मौका दिनुभयो, यो रेडियो दिनेश एफएमलाई पनि म हार्दिक हार्दिक धन्यवाद ज्ञापन।
थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच। यज्ञ बहादुर बोगटी हुनुहुन्थ्यो यतिखेर हामीसँग। अछाम क्षेत्र नम्बर दुईमा चाहिँ वाम गठबन्धन नेकपा एमालेको तर्फबाट उम्मेद्वार हुनुहुन्थ्यो, प्रतिनिधि सभाका लागि प्रत्यक्ष उम्मेद्वार क्षेत्र नम्बर दुई अछामबाट। यसभन्दा पूर्व हामीले कुराकानी गर्यौँ नेपाली काङ्ग्रेसको तर्फबाट पुष्पबहादुर शाह र यतिखेर हामीले यज्ञबहादुर बोगटीसँग कुराकानी गर्यौँ। यतिखेर म छोटो कमर्सियल टाइम चेक ब्रेकमा जान्छु, त्यसपछि हामी सिधै अन्य विषयमा प्रवेश गर्छौँ।
DFM time check. It's 8 AM. Dinasa.
सुसंस्कृत राजनीति र समृद्धिका लागि वैकल्पिक राजनीतिक शक्ति निर्माण गरी हाम्रै जीवनकालमा देशलाई समृद्ध बनाउने अभियानमा कैलाली निर्वाचन क्षेत्र नम्बर 4 प्रतिनिधि सभाका उम्मेद्वार विनोद मल्ल, पारदेशी तर्फ निर्वाचन क्षेत्र कमा धनबहादुर बोगटी धीरेन्द्र, खमा यज्ञराज हमाल योगेन्द्रलाई तराजु चिन्हमा मतदान गरी विजय गराऊ।
अबको आशा विवेकशील साझा चुनाव चिन्ह तराजु।
होइन इब, म पनि बुढो भइसकेँ, त पनि केही गर्न त्यस्तै डुलिराख्या हुन्छ।
हिजो आज त्यसै कहाँ डुलिरहेको छु त बुवा, म त क्रिएटिभ इन्स्टिच्युटमा गएर कोरियन भाषाको कक्षा लिइरहेको छु।
होइन, अनि क्या जस्तो कक्षा लिएर?
मेरा साथीहरू थिए नि हरि प्रकाश, तिनीहरू त्यसै कोरिया गएका होइनन् नि। लामो अनुभव बोकेको सुपको पहिलो कोरियन ल्याङ्ग्वेज इन्स्टिच्युटबाट पढेर अनि कोरिया गएका हुन्। विगत 5 वर्षदेखि सुपमा सबैभन्दा उत्कृष्ट रिजल्ट दिन सफल, नियमित इक्जाम तथा फिडब्याक सेसन हुने, 250 भन्दा बढी विद्यार्थीलाई पास गरी कोरिया पठाउन सफल तथा कोरियन भाषाका विज्ञद्वारा धनगढी र काठमाडौँमा कक्षा सञ्चालन हुँदैछन्। रिजल्ट अलवेज पोजिटिभ, इन्स्टिच्युट ओन्ली क्रिएटिभ, क्रिएटिभ इन्स्टिच्युट, कृष्ण मन्दिर अगाडि एलेनचोक धनगढी, 9814-6346-34, 0991-524-564।
आदरणीय पुनः यहाँहरू सम्पूर्णलाई स्वागत छ। कार्यक्रम तातो बहस हुँदै हुनुहुन्छ। भर्खरै मात्र हामीले अछाम क्षेत्र नम्बर दुईबाट चाहिँ उम्मेद्वारहरूसँग कुराकानी गर्यौँ, नेपाली काङ्ग्रेसका तर्फबाट पुष्पबहादुर शाह र त्यसै गरी नेकपा एमाले वाम गठबन्धनको तर्फबाट चाहिँ यज्ञबहादुर बोगटीसँग हामीले कुराकानी गर्यौँ भने, यतिखेर हामीसँग प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। निर्वाचन आचार संहिताको विषयमा हामी कुराकानी गर्दैछौँ। अस्ति हामी कुराकानी गर्दा गर्दै टेलिफोन कट भएको थियो र वास्तवमै कैलाली कञ्चनपुर लगायत विभिन्न क्षेत्रमा आचार संहिता दोस्रो चरणका लागि निर्वाचन भइरहँदा किन राजनीतिक दलहरूले आचार संहिता पालना गर्दैनन् त, यो विषयमा हामी कुराकानी गर्दैछौँ। कैलालीका मुख्य निर्वाचन हामीसँग हुनुहुन्छ विष्णु प्रसाद अरियाल हुनुहुन्छ, उहाँलाई म वेलकम गर्छु। विष्णु सर यहाँलाई स्वागत छ कार्यक्रम तातो बसमा।
हेलो
विष्णु सर, यहाँलाई स्वागत छ कार्यक्रम तातो बस।
धन्यवाद।
यहाँलाई यो परिस्थितिको विषयमा कुराकानी गर्नका निम्ति हाम्रा प्राविधिक मित्रले यहाँलाई जोड्नु भएको छ। अहिलेको यो अवस्था, जसरी राजनीतिक दलहरूलाई अस्ति भर्खरै मात्र तपाईँहरूले राखेर आचार संहिता पालना गर्नुहोस् भनेर उहाँहरूलाई आदेश दिनुभएको छ, यहाँ विश्वस्त हुनुहुन्छ राजनीतिक दलहरूले आश्वासन दिए अनुसार तपाईँहरूलाई कि हामी पालना गर्छौँ भनेर, तपाईँ कति प्रतिशत विश्वस्त हुनुहुन्छ?
होइन, विश्वस्त अन्त हामी छौँ, उहाँहरूले पक्कै पनि पालना गर्नुहुन्छ। त्यस्तो गम्भीर उल्लङ्घन भएको चाहिँ घटना हामी कहाँ आइपुगेको छैन, होइन। सानातिना भएको भए, उजुरी आयो भने हामी हेर्छौँ। अब त्यो अहिलेको परिस्थितिमा त्यति त्यस्तो चाहिँ नि उजुरीहरू परिसकेको अवस्था पनि छैन। पक्कै पनि उहाँले आफ्नो चाहिँ नि अब प्रतिबद्धतालाई अब पालना गर्नुहुन्छ भन्ने हामी पूर्ण रूपमा चाहिँ आशावादी छौँ।
जस्तै अरियाल सर यहाँले भनिरहँदा राजनीतिक दलहरूले बोल्नुहुन्छ एउटा, गर्नुहुन्छ एउटा, उहाँहरूले होइन हामी चाहिँ पालना गर्छौँ भन्छौँ, तर भित्रभित्रै उहाँहरूले चाहिँ आचार संहिता उल्लङ्घन गरिरहनु भएको हुन्छ, उहाँहरूलाई चाहिँ कारवाही गर्न सम्बन्धित निकाय मौन या भनौँ चुकिरहेको अवस्था हुन्छ, किन यस्तो हुन्छ?
होइन, त्यो हुँदैन। उहाँहरूलाई चाहिँ हामीले आचार संहिता उहाँ देखेका विषयहरू छ भने उहाँहरूलाई चाहिँ हामीले चाहिँ हाम्रो अनुमान अधिकृत मार्फत चाहिँ कुनै उजुरी पऱ्यो भने हामीले हेर्छौँ, बुझ्छौँ, त्यो उहाँहरूलाई सम्झाउँछौँ, बुझाउँछौँ। अब कुनै प्रचार पम्प्लेट छ भने हामीले फ्याँक्न लगाउँछौँ है, नभए हाम्रै तर्फबाट पनि हामीले चाहिँ त्यसलाई रोक्ने प्रयास गर्छौँ। त्यस्तो चाहिँ नि अब नहुने भन्ने कुरो होइन, त्यो त हामीले चाहिँ हामीबाट कन्ट्रोल गर्छौँ, उहाँहरू प्रतिबद्धता व्यक्त गर्नुहोस् त्यही अनुसार गर्नु होला भन्ने, यो नैतिक बन्धनको विषय हो होइन।
जस्तै अरियाल सर यहाँले भनिरहँदा राजनीतिक दलहरूलाई कुन कुन विषयमा चाहिँ आचार संहिता छ सर? अरियाल सर राजनीतिक दलहरूका उम्मेद्वारहरूलाई कुन कुन भनौँ न विषयमा चाहिँ हामीले आचार संहिता लगाएका छौँ अलिकति जनताले बुझ्ने गरेर, किनभने उहाँहरूलाई धेरै विषय थाहा
छ। उहाँले चाहिँ नि अब त्यो पार्टी विशेषको चाहिँ नि कुनै चिन्ह भएको चाहिँ नि टोपी पहिरनु भेस्ट यस्तो प्रयोग गर्नु भएन होइन, अनि तपाईँको पम्पलेटहरू बाहिर टास्नु भएन, अनि हजुरको अब गाडी हाम्रो आचार संहिता अनुसारको मात्रै चाहिँ नि गाडीहरू प्रयोग गर्ने साधनहरू त्यही अनुसार प्रयोग गर्ने आचार संहिताको अधीनमा रहेर अब ऱ्याली जुलुस गर्दा पनि अब तपाईँको माइक अब आफ्नो ऱ्याली आमसभामा प्रयोग गर्ने बाहिर प्रयोग नगर्ने यी विभिन्न किसिमका चाहिँ नि आचार संहिताभित्रका कुराहरू छन्। त्यहाँभित्र धेरै कुराहरू छन् त्यो हामीले उहाँहरूको लाई चाहिँ हामीले पटक पटक चाहिँ नि भनिराखेका छौँ, उहाँहरूले पनि यो जानकारी भइसकेको।
तर भोट भोट किन्नका निम्ति प्रलोभनमा पार्नका निम्ति भोटहरू किनिने भोज भतेर गरिन्छ सर, यसलाई चाहिँ भनौँ न नियमन गर्न सकेन अनुगमन गर्न अलिकति चुक्या हौँ हामी सर?
होइन होइन चुकिया छैन, अनुगमन बल्ल सुरु त भएको छ, चुनाव कहाँ चाहिँ अनुगमन
होइन, यो मौन अवधि सुरु भइरहँदा यस्ता चलखेलहरू हुन्छन् सर।
तपाईँको उजुरी चाहिँ नि आयो भने हामीले चाहिँ नि हेर्ने, हामी चाहिँ नि अब छिद्र छिद्रमा चाहिँ नि गएर सबै चाहिँ नि घरै घर चाहिँ नि डोर टु डोर जान सक्ने सम्भावना हुँदैन। अब तपाईँहरू चाहिँ नि त्यो उहाँहरूले यस्तो गर्दै हुनुहुन्छ है यस्तो छ भनेर कहीँ भयो भने हामीले गएर हेर्ने विषय हो है, अब त्यो चाहिँ हामीले हेर्छ, त्यसको लागि हामीले छुट्टी प्रतिनिधि नै हामीले चाहिँ खटाइसकेको छ, संरचना छ, अब हामीले गर्न सक्ने हामी गर्छ, नसक्ने हामी निर्वाचन आयोगले
सक्छौँ है। अरियाल सर एउटा कुरा यहाँनिर मैले जोडिरहँदा, कैलाली क्षेत्र नम्बर 5 प्रधानमन्त्री पत्नी आर्जु राणा उठ्नु भएको छ, आर्जु देव राणा होइन, यो परिस्थिति हेर्दा धेरैले चाहिँ यो सेक्युरिटी हाई भयो यस्तो गर्न मिल्थ्यो कि मिल्थेन, अलि उहाँको चाहिँ गाडीहरूमा मलाई नारदमुनि राणा नेकपा एमालेको उम्मेदवारले भन्नुभएको छ।
तपाईँ सेक्युरिटीको विषय चाहिँ नि यो सुरक्षा निकायले हेर्ने हो होइन, उहाँहरूलाई थाहा होला यो सेक्युरिटी त हरेक नागरिकको सेक्युरिटी दिने राज्यको कर्तव्य हो, त्यो सेक्युरिटीभित्र हाई प्रोफाइलको मान्छेले यसरी नै बढी पाउँछ। उहाँको चाहिँ प्रधानमन्त्रीको पत्नी पनि भएको भएर होला, त्यो चाहिँ पाटो स्पेसल चाहिँ नि हाम्रो प्रमुख जिल्ला अधिकारीज्यूको सुरक्षा निकायले चाहिँ के दिने कसो दिने त्यो उहाँहरूको पाटो, मेरो विशेष चाहिँ नि त्यो पाटो चाहिँ नि मैले हेर्ने विषय होइन। अब सुरक्षा त तपाईँ हामीलाई दिनुपर्छ राज्यले, उहाँलाई मात्रै होइन
होइन, अब गाडीहरू धेरै भयो अस्ति कहाँ एउटा कार्यक्रममा जानुभएको
पार्टीको दुईटा हुन्छ, उनीहरू चारवटा चाहिँ तपाईँको प्रदेशमा छ भने दुईटा 8-10 त तपाईँको गाडी नै दिएको छ त निर्वाचन।
त्यसो भए उहाँहरूले खिचेर पठाएको 8-10 गाडीहरू ठिकै हो त्यसो भए?
होइन 7-8 चाहिँ 4-5 गाडी त चाहिँ कानुन बमोजिमै पाउने हो, त्यो त कति प्रयोग गर्नु हामीलाई थाहा छैन है, अब त्यो चाहिँ नि कानुनले चाहिँ पाउनु पर्ने उहाँलाई हामीले
जानकारी। 8 गाडीको फोटो खिचेर मलाई पठाउनु भएको छ एमालेको नेताले, नारदमुनि राणाले 8 गाडीको फोटो खिचेर मलाई पठाउनु भएको थियो हिजो,
8 त पाउँछ
है। त्यसो भए अरियाल सर यो चुनावको पूर्व सन्ध्यामा भनौँ आचार संहिता लागेसँगै कैलालीको एसपीको हेरफेर भएको छ, यसले चाहिँ चुनावमा चाहिँ भनौँ आचार संहिता उल्लङ्घन भयो कि भएन सर, के भयो यसले अलिकति म्यासेज यो एसपीको सरुवाको सरुवा भइसकेको छ, यो समाचार आइसकेको छ सर
एसपीको? युएसपीको सरुवा त चाहिँ नि अब त्यो पहिला काल होला फिर्ता भएको होला पहिलाको चाहिँ नि अहिले अहिलेको बालवाला पाण्डेजीको भएको छ र
पाण्डेजीकै कुरा गर्दैछु मैले, जनकराज पाण्डेको ठाउँमा ट्राफिक प्रहरी महाशाखाको एसपी साहबलाई उहाँले चाहिँ प्रधानमन्त्रीले यसपटक चाहिँ हेरफेर गर्नुभएको छ कैलालीमा?
होइन त्यो विषय त हाम्रो विषय चाहिँ हामीले मेरो आफ्नो व्यक्तिगत हामीले भन्ने विषय नै होइन, त्यो निर्वाचन आयोगले बोल्ने विषय हो, त्यो हाम्रो कन्ट्रोलभन्दा बाहिर विषय हामीले केही भन्न सक्दैन।
अन्त्यमा केही छ सर जनतालाई आग्रह अनुरोध यहाँले गर्न सकिने के छ?
जनताले चाहिँ नि अब जनताहरू चाहिँ नि सुसूचित हुनु पऱ्यो कि अब आफ्नो चाहिँ नि हक अधिकार चाहिँ सुरक्षितको लागि आफै सचेत हुने अब कुनै पार्टीले अथवा व्यक्तिले यसो गरौँ भनेर जनता पनि फर्काने ठाउँ छैन हेर्नुहोस्, तपाईँ हामी सबै सचेत भयो भने त कुनै राजनीति पार्टीले कसले के गर्यो भन्नेतिर चाहिँ नगरिकन आफ्नो वास्तविक चाहिँ नि कुरो बुझेर चाहिँ वास्तविक आफूले चाहिँ नि जेमा हो आफ्नो रुचाएको पार्टीलाई चाहिँ नि त्यसरी भोट हाल्यो व्यक्तिलाई त्यसरी गऱ्यो भने यो केही पनि हुँदैन, अब होइन भने अब त्यो अब त्यसलाई चाहिँ नि तिल्ला पहाड बनाउँदै जाने हो नि जे पनि हुनसक्छ होइन, ती कुराहरू आउनु ठाउँमा छ, त्यो हुँदा सबै सचेत हुनु पर्यो।
चुनावको मुखमा चाहिँ कार्यकर्ताहरूको बिचमा पनि झडप सडप हुने सम्भावना हुन्छ, यसका लागि यहाँले केही निर्देश
हुन्छ? झडप भयो भने त्यो त शान्ति सुरक्षा पाटो हो, सिडिओ साहब हेरिहाल्नुहुन्छ, त्यो शान्ति सुरक्षा दिने निकाय छँदैछ नि, झडप भयो भने कन्ट्रोल हुन्छ नियन्त्रण गर्नुहुन्छ, त्यो त के ठुलो कुरो भएर झडप त चाहिँ सामान्यतया प्रायः अब कहिले काहीँ हुन सक्ला, त्यो सकभर नहोस् भन्ने हाम्रो चाहना हो होइन, अब त्यो त भयो भनेदेखि अब शान्ति सुरक्षा पाटो छँदैछ, प्रहरी प्रशासन छ उसले हेर्छ नि।
थ्याङ्क यू सो मच सर, समय दिनुभयो, थ्याङ्क यू सो मच,
थ्याङ्क
यू सो मच। यतिखेर हामीसँग हुनुहुन्थ्यो विष्णु प्रसाद अरियाल हुनुहुन्थ्यो, हामीसँग कैलाल जिल्लाका चाहिँ मुख्य निर्वाचन अधिकारी हुनुहुन्थ्यो, उहाँसँग हामीले आचार संहिताको विषयमा रहेर कुराकानी गऱ्यौँ। सुनिदिनु भयो, आभार व्यक्त गर्छु। प्राविधिक रूपमा आरडी राणाजीलाई धेरै धेरै धन्यवाद दिँदै हामी चुनावी यो काउन्टडाउनमा सुरु भइसकेका छौँ। करिब करिब एक महिना हामी 25 दिनसम्म हामी बहस गर्छौँ, त्यसपछि हामी मौन अवधिमा सुरक्षा निकाय निर्वाचन आयोगसँग हामी रहेर कुराकानी गर्छौँ। मतदाता शिक्षा प्रभावकारी बनाउनुपर्छ, आफ्नो मतलाई सही सदुपयोग गर्नुपर्छ। करिब 5 वर्षमा आउने आवधिक निर्वाचनमा आफ्नो अमूल्य मत सही रूपमा हामीले प्रयोग गर्न सक्नुपर्छ र एउटा इमान्दार स्वच्छ काम गर्न सक्ने भिजन भएको र पार्टीभन्दा माथि उठेर राष्ट्र र जनताका लागि काम गर्ने व्यक्तिलाई हामीले चयन गर्नुपर्छ। यही भन्छु म प्राविधिक रूपमा आरडी राणाजीलाई धेरै धेरै धन्यवाद दिँदै भोलिसम्मलाई म पनि बिदा माग्छु। हवस् त, नमस्कार।